नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रिग्मी। नेपाल राष्ट्र बैंकले पछिल्लो छ महिनाको आर्थिक अवस्थाको विवरण हिजो सार्वजनिक गरेको छ, जस अनुसार आयात अत्यधिक बढ़ेको छ भने निर्यातमा सामान्य सुधार भएको छ। चालू आर्थिक वर्षको छ महिनामा कुल व्यापार घाटा 8,80,49 करोड़ रूपियाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ। आयातमा उल्लेख्य वृद्धि भएका कारण व्यापार घाटा यसरी चुलिएको हो। विवरण अनुसार कुल वस्तु व्यापार घाटा 46.6% वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा 5.8% बढ़ेको थियो। त्यस्तै चालू आर्थिक वर्षको छ महिनामा विप्रेषण आप्रवाहमा पनि गिरावट आएको छ। राष्ट्र बैंकको प्रतिवेदन अनुसार यस अवधिमा विप्रेषण आप्रवाह 5.5% कमी आई 4,68,45 करोड़ कायम भएको छ। हिजो नै राष्ट्र बैंकले विभिन्न 43 समूहका विभिन्न विदेशी वस्तुको आयातमा थप कड़ाई गरेको छ। यो साता राष्ट्र बैंकले क्रिप्टो करेन्सी लगायतका कारोबार नगर्न पनि आम नागरिकमा सचेत गराएको छ। यिनै विषयमा आजको अन्तरसंवादमा हामी केन्द्रित हुनेछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट। भट्टज्यू, स्वागत छ यहाँलाई।
नमस्कार।
हजुर, अब सबैभन्दा पहिला त यो पछिल्लो छ महिनाको विवरणतिर लागू। पछिल्लो छ महिनाको विवरण यसरी आएको छ कि यो यसले चाहिँ आयात र निर्यातको खाडल झन ठूलो भएको देखाएको छ, यसको अलिकति समीक्षा गरौं न।
अहिले समष्टिगत आर्थिक व्यवस्थापन हाम्रो केही चुनौतीपूर्ण रहेको अवस्था हो। विशेष गरिकन हामी बाह्य क्षेत्र भन्छौँ अथवा शोधनान्तर बचत भन्छौँ, त्यो शोधनान्तर स्थिति घाटामा रहेको अवस्था छ। अहिले 241 अर्ब शोधनान्तर घाटा रहेको छ। छ महिनाको अवस्था हेर्दा यो शोधनान्तर भनेको के हो त भन्दा नेपालबाट बाहिर कति रकम जान्छ, बाहिरबाट नेपाल कति भित्रिन्छ, यसमा जस्तो विप्रेषण अथवा रेमिट्यान्स बाहिरबाट आउने, हामीले एक्सपोर्ट गर्छौँ त्यसबाट विदेशी मुद्दा के आर्जन गर्छौँ, त्यसै गरिकन विदेशी पर्यटक नेपाल घुम्न आउनुहुन्छ त्यसबाट के विदेशी मुद्दा आर्जन हुन्छ भने हाम्रो नेपालबाट बाहिर विदेशी मुद्दा जाने मुख्य क्षेत्र भनेको आयात हो। ठुलो आयात अहिले भएको छ, करिब 10 खर्बको आयात भएको छ छ महिनाको तथ्याङ्क हेर्दा, र यो आयात अघिल्लो वर्षको त्यही छ महिनाको तुलनामा 51% बढी छ। यसले आयातको भोल्युम जुन बढिरहेछ, सँगसँगै अन्तर्राष्ट्रिय बजारमा हामीले आयात गर्ने कतिपय वस्तुहरूको मूल्य वृद्धि भइरहेको छ, र त्यसको कारणले गर्दा पनि अहिले उल्लेख्य आयात भएको देखिन्छ। यद्यपि यो सँगसँगै गत वर्षको तुलनामा हेर्ने हो भने निर्यातमा केही सुधार भएको छ। एक किसिमले भन्दा निर्यातमा उल्लेख्य सुधार नै छ। 95% निर्यात बढेको छ। गत वर्ष करिब 60% हाराहारीमा रहेको निर्यात अहिले चाहिँ 118 अर्ब पुगेको छ। तथापि हाम्रो निर्यातको आधार अत्यन्त साँगुरो छ। हामीले निर्यात गर्ने कतिपय वस्तुहरू बाहिरबाट आयात गरिकन त्यसमा केही भ्यालु एड गरिकन केही मार्जिन थपेर निर्यात गर्छौँ। यसमा सोयाबिन तेल लगायतका कुराहरू पर्छन्। त्यसैले निर्यात र आयातको बिचको चाहिँ दूरी जुन छ, ग्याप छ, त्यो उच्च रहेकै कारण अहिले हामी शोधनान्तर घाटाको अवस्थामा छौँ। र यो सँगसँगै विप्रेषण आप्रवाह गत वर्ष जुन हिसाबबाट अलिकति उत्साहजनक देखिएको थियो, त्यो रेमिट्यान्स अहिले त्यति उत्साहजनक देखिएको छैन। अहिले छ महिनामा हेर्दा पनि गत वर्षको छ महिनाको तुलनामा 5.5% रेमिट्यान्स घटेको अवस्था छ।
हजुर, अब यो हजुर
बाह्य क्षेत्रमा केही दबाव देखिए तापनि केही परिसूचकहरू अघिल्लो महिनाको भन्दा केही सुधार भएका देखिन्छन्। जस्तो प्रत्यक्ष वैदेशिक लगानी हामीले हेर्ने हो भने यो बीचमा उल्लेख्य बढेको छ। गत वर्षको छ महिनाको तुलनामा यो वर्षको छ महिनामा करिब 48% प्रत्यक्ष वैदेशिक लगानी बढेको देखिन्छ। सरकारको राजस्व परिचालन चाहिँ यो अवधिमा हेर्दाखेरि करिब 28% बढेको देखिन्छ। र निक्षेपकर्ताले पाउने ब्याजमा केही सुधार भएको देखिन्छ। गत वर्ष निक्षेपकर्ताले पाउने ब्याज करिब 5% हाराहारीमा थियो भने अहिले त्यो करिब 6.5%, 6.37% भन्दा हाम्रो तथ्याङ्कले देखाउँछ। त्यसमा केही सुधार भएको देखिन्छ। त्यसैले केही इन्डिकेटर्स जुन बजारमा त्यति धेरै चर्चामा आउँदैनन् तिनीहरूमा केही सुधार देखिन्छ। मङ्सिरको तुलनामा मुद्रास्फीतिमा पनि केही सुधार भएको छ। मङ्सिरमा वार्षिक बिन्दुगत मुद्रास्फीति भन्छौँ, त्यो अघिल्लो वर्षको मङ्सिरसित तुलना गर्दाखेरि मुद्रास्फीति 7.11% थियो भने अहिले पुसमा आएर त्यो मुद्रास्फीति 5.65% कायम भएको छ। त्यसैले मुद्रास्फीतिको परिसूचक हेर्दा, त्यसै गरिकन सरकारको राजस्व परिचालन हेर्दा, निक्षेपकर्ताले पाउने ब्याज हेर्दा, यी परिसूचकहरू प्रत्यक्ष वैदेशिक लगानीको परिसूचकमा केही सुधार भएको छ। तर यो सबै विषयलाई अहिले ओझेलमा किन पारेको छ त भन्दा नेपालको विदेशी विनिमय संस्थितिमा दबाव परेको छ। अहिले हामीसित जुन विदेशी विनिमय संस्थिति छ, त्यो विदेशी विनिमय संस्थितिले 6.6 महिनाको वस्तु तथा सेवा आयात धान्दामा चाहिँ पुग्ने अवस्था छ। गत वर्ष यो भनेको करिब करिब 12 महिनाको इम्पोर्ट कभरेजको विदेशी विनिमय सञ्चित हामीसित थियो भने अहिले 6.5 महिना भनौँ त्यस्तो अवस्थामा यो विदेशी विनिमय सञ्चित रहेको छ। यद्यपि यो विदेशी विनिमय सञ्चित फेरि अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो भने त्यति धेरै नराम्रो होइन। अहिले भएको विदेशी विनिमय सञ्चितले पनि अहिलेकै लेभलमा हामीले आयात निर्यातलाई व्यवस्थित गर्न सक्यौँ र पछिल्लो समय के आयातलाई व्यवस्थित गर्ने कदमहरू नेपाल राष्ट्र ब्याङ्कले पनि उठाएको छ। कतिपय वस्तुहरूको आयातमा हामीले एलसी खोल्नुपर्ने र त्यो एलसी खोल्दा पनि क्यास मार्जिन राख्नुपर्ने आयातकर्ताले भन्ने जुन व्यवस्था गरिएको छ त्यसले केही वस्तुहरूको आयातलाई हामी केही समय डिफर गर्न सक्छौँ, केही समय रोक्न सक्छौँ।
प्रवक्ताजी हजुर, प्रवक्ताजी जस्तो यो अवस्था यहाँले अहिले भनौँ न अलिकति सीमावलोकन गराउनु भयो कि अब यसरी चाहिँ जसरी चाहिँ मुद्रास्फीतिको सन्दर्भ छ त्यसै गरी आयात 51.1% बढेको र निर्यात 95.5% बढेका यी विभिन्न तथ्याङ्कहरू यहाँले अहिले प्रस्तुत गर्नुभयो। अब यसले चाहिँ यो अहिले कोरोनामा आएको खुकुलोपनका कारणले आयात निर्यात एकैचोटि बढेको हो या यसका कारणहरू अलिकति कारणहरूमा जाउँ न, जसरी अब विदेशबाट जुन आउनुपर्ने विप्रेषण आप्रवाहको सन्दर्भ छ त्यसमा चाहिँ त्यहाँ चाहिँ कोरोनाले पारेको प्रभावका कारण आप्रवाह हुन सकेन जुन ढंगको एउटा त्यो समीक्षा आएको छ, अन्य अब कारणहरू अलिकति खोजी गरौं न, यो अर्थतन्त्रमा चुनौती यो दीर्घकालीन रूपमा यो पछिल्लो अवस्थाले चाहिँ देखाउँछ या यो तत्कालीन कारणहरूका यी चाहिँ प्रभाव हुन् यी तथ्याङ्कहरू?
अब यो डिप्रेसन आप्रवाहमा कमी आउनुको मुख्य कारण त के हो भन्दा हाम्रो बाहिर जाने जनशक्ति नै गत वर्षदेखि त्यसमा शिथिलता आएको थियो, हामीले बाहिर मान्छे पठाउन सकेनौँ। यो कोभिड प्रभाव अथवा कोरोनाको कारणले गर्दाखेरि देशबाट बाहिर जाने अवस्था पनि थिएन र हाम्रा मुख्य श्रम गन्तव्य मुलुकहरूमा पनि अर्थतन्त्र त्यति राम्रो अवस्थामा थिएन, त्यहाँ पनि कोभिडको प्रभाव थियो ती मुलुकहरूमा पनि, त्यो कारणले गर्दाखेरि रेमिटान्स घटेको हो मुख्यतया हेर्दाखेरि। अब अर्को पक्ष चाहिँ यसमा केही वैदेशिक रोजगारीमा जानुभएका दाजुभाइहरूले आफूले पठाउनु पर्ने रेमिट्यान्स ब्याङ्किङ प्रणालीबाट अहिले पठाउन सक्नुभएको छैन कि, अथवा अहिले जुन क्रिप्टो लगायतका विषयहरू चर्चामा आइरहेका छन् त्यतातिर कतै लगानी पो गर्नु भएको छ कि, र त्यसले गर्दाखेरि भोलि उहाँहरूको घर परिवार समस्यामा पर्न सक्ने, उहाँहरूले जुन रेमिट्यान्स पठाएर घर परिवारको शिक्षा स्वास्थ्य लगायतमा त्यो खर्च हुन्थ्यो र परिवारको जीवनस्तर सुधार्नमा खर्च हुन्थ्यो, त्यो रेमिट्यान्स कतै त्यता त उपयोग भएको छैन कि भन्ने एउटा आशंका चाहिँ छ। तर मुख्यतया रेमिट्यान्स घट्नुमा हाम्रो बाहिर जाने जनशक्तिमा आएको कमी नै हो गत वर्ष यो कोभिड प्रभावको कारणले गर्दा। अब जहाँसम्म आयातको प्रसङ्ग छ, स्वाभाविक रूपमा लामो समय अर्थतन्त्र शिथिल रह्यो, सुस्त रह्यो, कोभिडको कारणले गर्दाखेरि हामी लकडाउनको अवस्थामा थियौँ लामो समयसम्म। त्यसपछि अर्थतन्त्र विस्तारको बाटोमा लाग्दाखेरि केही वस्तुहरूको आयात स्वाभाविक रूपमा बढेको छ। अर्को कुरो के छ भन्दा यो पेट्रोलियम पदार्थको आयात हेर्नुभयो भने उल्लेख्य देखिन्छ, 101% छ महिनामा पेट्रोलियम पदार्थको आयात बढेको देखिन्छ। गत वर्षको छ महिनामा करिब 66 अर्बको पेट्रोलियम पदार्थको आयात भएको थियो भने अहिले आएर हेर्दा 132 अर्बको पेट्रोलियम पदार्थको आयात भएको छ। त्यसैले यो 100% जुन पेट्रोलियम पदार्थको आयात भएको छ यसमा एउटा मुख्य कारण के छ भन्दा पेट्रोलियमको अन्तर्राष्ट्रिय बजारमा मूल्य पनि बढेको छ। गत वर्ष 40-45 प्रति ब्यारल यो पेट्रोलियम पदार्थ रहेको थियो भने अहिले 90 प्रति ब्यारलको हारेमा पुगिसकेको छ। अझ 90 पनि केही दिन यता हेर्दाखेरि 90 पनि क्रस गरेको देखिन्छ पेट्रोलियम पदार्थको मूल्य। त्यो बाहेक पछिल्लो समय हामी कहाँ भएका सवारी साधनको आयात जुन उल्लेख्य बढ्यो, त्यो सवारी साधनको आयातले खालि सवारी साधनको बिल मात्रै बढाउँदैन, सवारी साधनको आयात मात्रै बढाउँदैन कि त्यसले पेट्रोलियम पदार्थको आयातलाई पनि बढाउँछ। त्यसो भए भएर यो ट्रान्सपोर्टेसन लगायतका जुन सामग्रीहरू आएका छन् गत वर्ष हेर्दाखेरि 56 अर्बको यो सवारी साधनको आयात भएको देखिन्छ छ महिनामा, गत आर्थिक वर्षको छ महिनामा भने यो आर्थिक वर्षको छ महिनामा हेर्दाखेरि यो 77 अर्बको भएको देखिन्छ। यसरी करिब करिब चाहिँ नि 38% यो सवारी साधनको आयात बढेको देखिन्छ। र यो उल्लेख्य जुन आयात विस्तार भएको छ, अब यो बिचमा चाहिँ औषधिजन्य सामग्रीको पनि आयात बढेको देखिन्छ, अब सोयाबिन ओइलको पनि आयात बढेको छ, तर त्यो सोयाबिन ओइल हामीले चाहिँ अन्तर्राष्ट्रिय बजारमा निर्यात पनि गर्छौँ, त्यसैले चाहिँ त्यसलाई धेरै चिन्ताको विषय मान्ने भन्दा पनि अहिले हेर्दाखेरि के देखिन्छ भन्दा यो सवारी साधनको आयात र सवारी साधनसित सम्बन्धित पेट्रोलियम पदार्थको आयातलाई हामीले कसरी व्यवस्थित गर्ने भन्ने चाहिँ एउटा महत्त्वपूर्ण दीर्घकालीन चुनौतीको विषय चाहिँ छ यो।
जस्तो अब यसले पार्ने अर्थतन्त्रमा पार्ने चुनौतीको सन्दर्भ हामी कुरा गरिरहँदाखेरि अन्य कुराहरू चाहिँ कोरोनाका कारणले पनि भएको हुन सक्छ अथवा चाहिँ यहाँले भने जस्तो कहीँ न कहीँ क्रिप्टो करेन्सीको त्यो विप्रेषणको सन्दर्भमा त्यो रह्यो. अब अन्य सन्दर्भमा चाहिँ कोरोनाका कारणले खुकुलोपन आयो, आयात अरू सामग्रीहरूको बढ्यो, त्यही अनुपातमा हाम्रो निर्यात पनि बढेको छ. तर निर्यातको हाम्रो भोल्युम अत्यन्तै सानो भएको हुनाले भनौँ न प्रतिशतमा 95.5% बढेको भए पनि मूल्यमा त्यो निकै कम छ. अब यो जुन अर्थतन्त्रमा चुनौतीको सन्दर्भ हामीले कुरा गरिरहँदाखेरि चाहिँ मुख्य चुनौतीको सन्दर्भ चाहिँ यही सवारी साधनसँग सम्बन्धित र त्यसपछि चाहिँ पेट्रोलियमसँग सम्बन्धित विषय हो या अरू कुराहरूमा पनि अब अहिले ध्यान दिनुपर्ने अवस्था यो पछिल्लो छ महिनाले देखाउँछ?
हजुर, यसमा हामीले जस्तो सुनको आयात छ त्यो सुनको आयातलाई पनि केही व्यवस्थित गर्न त हामीले खोजिरहेछौँ. तर सुनको आयात पनि उल्लेख्य गरेको छ, 90% गत आर्थिक वर्षको 6 महिनाको तुलनामा यो आर्थिक वर्षको 6 महिनामा सुनको आयात 90% बढेको छ. गत वर्ष 12 अर्बको सुन आएको थियो भने अहिले करिब करिब 24 अर्बको सुन आयात भएको देखिन्छ. त्यसै गरिकन सिल्भरको आयात बढेको छ, गत वर्ष करिब 8 अर्बको हारारीमा सुनको आयात भएकोमा अहिले 12 अर्बको हारारीमा सुनको आयात भएको छ. र यो विषयहरू हाम्रा लागि केही चिन्ताका विषय पनि हुन्, किन भन्दा यत्रो सुन आउँछ, यत्रो चाँदी आउँछ, त यो चाँदी जुन 8 अर्बबाट 12 अर्ब भएको छ, सुन चाहिँ करिब करिब 7% बढेको छ आयात चाहिँ यो 6 महिनामा गत वर्षको तुलनामा, त यी चिजहरू कता जान्छन्, यिनीहरूको उपयोग कता हुन्छ भनेर हामीले केही समय हेर्नु पनि पर्ने र यो यदि आवश्यक छैन भने यसमा थप निगरानी पनि हामीले गर्नुपर्ने देखिन्छ. तर सँगसँगै अब केही यस्ता चिजहरू छन् जस्तो तपाईँको चामलको आयात भएको छ, चामल धानको आयात भएको छ, यो हेर्दाखेरि गत आर्थिक वर्षभरिमा 50 अर्बको चामल धानको आयात भएको छ. हामी कृषि प्रधान मुलुक, हामीले निर्यात गर्नुपर्ने, धेरै वर्ष पहिले हामी धान निर्यात गर्थ्यौँ, धान चामल कम्पनी इस्टाब्लिस भएका थिए ठाउँ ठाउँमा, र त्यो धान चामल निर्यात कम्पनीहरू थिए भने अहिले हामीले यत्रो ठुलो चाहिँ 50 अर्बको एक वर्षमा गत वर्ष धान चामल आयात गऱ्यौँ. अहिले पनि हेर्दाखेरि यो 6 महिनामा 27 अर्बको चामल आयात भएको देखिन्छ. त्यसै गरिकन तरकारीको आयात चाहिँ उल्लेख्य छ, 8 अर्बको तरकारी गत वर्षको 6 महिनामा आयात भएको थियो, बढेर अहिले चाहिँ करिब करिब 11 अर्बको हाराहारीमा 10 अर्ब 40 करोड चाहिँ देखिन्छ तथ्याङ्क हेर्दाखेरि तरकारीको आयात भएको छ. त्यसैले यस्ता चिजहरू जसलाई हामीले चाहिँ देशभित्रै उत्पादन गर्न सक्छौँ, यो धान चामल तरकारी केही फलफुलहरू हामीले यिनीहरूलाई सब्स्टिच्युट गर्न सक्छौँ, यिनीहरूलाई प्रतिस्थापन गर्न सक्छौँ, त यो विषयमा हामीले दीर्घकालीन हिसाबबाट सोच्नुपर्ने आवश्यकता चाहिँ छ.
प्रवक्ताज्यू, अब जस्तो यसमा चाहिँ अब राष्ट्र ब्याङ्क भनेको नेपाल सरकारको आर्थिक सल्लाहकार पनि हो, अब दुईवटा सन्दर्भ यहाँले निकै महत्वपूर्ण अहिले प्रस्तुत गर्नुभयो अथवा तथ्याङ्कले त्यो देखायो. पहिलो त निष्क्रिय क्षेत्र भनौँ, व्यक्तिगत मुनाफा अथवा व्यक्तिगत लाभ त होला किनभने त्यसको मूल्य बढ्दै गएको छ सुन चाँदीको, त्यो अनपेक्षित ढंगले त्यसको आयात बढेको देखियो. अर्कोतर्फ जुन क्षेत्र चाहिँ भनौँ न सक्रिय क्षेत्र हो, उत्पादनमूलक क्षेत्र हो, जहाँ लगानी गर्नुपर्ने हो, त्यहाँ लगानी हुन सकेको पाइएन भनौँ न. कृषिको जुन यहाँले निकै डरलाग्दो तस्विर अहिले प्रस्तुत गर्नुभयो कि झण्डै झण्डै 11 अर्बको तरकारी आयात भएको छ 6 महिनामा, 27 अर्बको धान चामल आयात भएको छ 6 महिनामा. अब यसमा चाहिँ नीतिगत रूपमा गर्नुपर्ने सुधारको सन्दर्भ अथवा चाहिँ लगानीमा भनौँ न लगानीको सुरक्षाको कुरा, विश्वसनीयताको कुरा नै यसमा आएको देखियो. अब त्यतातिर ध्यान आकृष्ट गर्नका लागि अथवा सरकारले त्यो वातावरण बनाउनका लागि अथवा आम मानिसहरूलाई चाहिँ होइन यो क्षेत्रमा लगानी सुरक्षित हुन्छ भन्ने वातावरण बनाउनका लागि नीतिगत तहमा गर्नुपर्ने सुधारहरू के हुन्, राष्ट्र ब्याङ्कले कसरी यसमा सुझाव दिन सक्छ अथवा दिनुपर्छ?
यो अत्यन्त सान्दर्भिक र महत्वपूर्ण विषय छ. हामीले सबै हेर्दा कृषिजन्य वस्तुहरू जुन देशभित्रै उत्पादन हुन सक्थे तिनीहरूको आयात चाहिँ वार्षिक रूपमा हेर्दा 2 अर्बभन्दा पनि बढेको देखिन्छ. त्यसमा फलफुल, यस्तै तरकारी, चामल, अन्य गेडागुडीहरू लगायतका तमाम कुराहरू छन् जस्तो चाहिँ बेबी फुड भनेर पनि हामीले आयात गरिरहेका छौँ, जुन कुराहरू केही वर्ष पहिलेसम्म अथवा केही दशक पहिलेसम्म देशभित्रै आन्तरिक रूपमा उत्पादन हुन्थे र हामी त्यसमा सेल्फ सफिसियन्ट हुन्थ्यौँ. अब यसमा 2-3 पक्षहरू हेर्नुपर्छ जस्तो लाग्छ. एउटा पक्ष के हो त भनेर भन्दा हामीले सब्सिडाइज लोन भनेर दिइरहेछौँ अथवा सहुलियतपूर्ण कर्जा भनेर दिइरहेछौँ, त्यो उल्लेख्य बढेको छ. तर त्यो कर्जा विस्तार भएर पनि यस्ता चिज अथवा वस्तुको उत्पादन आन्तरिक रूपमा धेरै भएको छैन भन्ने यो आयातको तथ्याङ्कले देखाउँछ. जस्तो हामीले कृषिमा मात्रै दिने सहुलियतपूर्ण कर्जा हेर्दाखेरि यो आर्थिक वर्षको 6 महिनासम्ममा त्यो लगानीमा रहेको 136 अर्ब देखिन्छ, त्यो सहुलियतपूर्ण कर्जा जसमा सरकारले 5% ब्याज अनुदानको व्यवस्था गरेको छ. र यस्ता त्यस्तै महिला उद्यमशीलता कर्जा भनेका छौँ, यसमा चाहिँ उल्लेख्य सरकारको रकम गएको छ अनुदानमा. र यो अलिकति चुनौती कता पनि छ भनेर भन्दाखेरि हामीले अनुदान मात्रै लोनमा दिएर पुग्छ कि पुग्दैन, त्यो बाहेक बजारमा उत्पादकको उत्पादनलाई कसैले किनिदिने सुनिश्चितता चाहिँ हामीले गरिदिनुपर्ने हुन्छ। जस्तो चाहिँ मिनिमम सपोर्ट प्राइसको कुरो आउँछ, न्यूनतम उसको मूल्य चाहिँ समर्थन मूल्य तोक्ने र त्यसलाई चाहिँ कुनै एजेन्सीले खरिद गरिदिने। अब यसमा हाम्रा स्थानीय निकायहरू अथवा प्रदेश सरकारको भूमिका महत्त्वपूर्ण हुन सक्छ। उहाँहरूले कृषि क्षेत्रको उद्यमशीलता विकास गर्ने, कृषि क्षेत्रको उत्पादन अभिवृद्धि गर्ने क्षेत्रमा एउटा महत्त्वपूर्ण भूमिका खेलिदिन सक्नुहुन्छ जस्तो लाग्छ मलाई। यो एउटा महत्त्वपूर्ण विषय छ जसलाई हामीले चाहिँ बिस्तारै प्रतिस्थापन गर्नुपर्ने हुन सक्छ। अब त्यो बाहेक चाहिँ यसमा कतिपय पहाडी क्षेत्रहरूबाट मान्छेहरूको जुन माइग्रेसन विस्तार भइरहेछ तराईतिर आउने, र पहाडमा पहिले मान्छेहरू सेल्फ सफिसियन्ट आफ्नो लागि उत्पादन आफै गर्ने, आफ्नो लागि चाहिने धान गहुँ कोदो लगायतका चिजहरू उत्पादन हुन्थ्यो, फापर यो उत्पादन हुन्थ्यो र मान्छेले चाहिने बाहिरबाट आयात गर्नु पर्दैन थियो। त्यसै गरिकन तरकारी दुध दही घिउ यो चाहिने, अब हो अहिले कमर्सियलाइजेसन भएको छ, ठुलो परिमाणमा हामीले चाहिने बजारीकरण त गरिरहेछौँ यस्ता चिजहरूको, तर यो यदि हामी बढी यसै गरिकन आयातमा डिपेन्डेन्ट हुने, आयातमा निर्भर हुने हो भने यसले चाहिँ दिगो रूपमा चुनौती थपि नै राख्छ र हाम्रा दिदीबहिनीहरू दाजुभाइहरू विदेशमा जाने, उहाँहरूले रेमिट्यान्स पठाउने र त्यो रेमिट्यान्स पठाएको रकम हामीले फेरि यस्तै चिज वस्तु जुन हाम्रो घरमै गाउँघरमै उत्पादन हुन्थ्यो त्यो चिजको आयातमा हामीले खर्च गर्ने हो भने त्यसले चाहिँ निरन्तर रूपमा यो चुनौती थपिराख्छ भन्ने देखाउँछ। अब यसलाई हेर्दाखेरि एउटा हामीले ग्रामीण क्षेत्रमा विशेष गरी अझ पहाडी क्षेत्रमा जहाँ चाहिँ कृषिको उच्च सम्भावना छ, अहिले पनि पशुपालनको सम्भावना छ, कतिपय फलफुलको सम्भावना छ, केही चिज वस्तुहरू आन्तरिक रूपमा बारीमै मान्छेहरूले उत्पादन गर्न सक्नुहुन्छ, थोरै भए पनि त्यस्ता चिज वस्तुहरूको उत्पादकको उत्पादनलाई बजारीकरण गरिदिने सुनिश्चितता चाहिँ राज्यको कुनै निकायले
हजुर हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामीले नेपाल राष्ट्र बैंकले पछिल्लो छ महिनाको आर्थिक अवस्था हिजो सार्वजनिक गरेको छ, त्यो त्यसलाई हेर्ने हो भने आयात अत्यधिक बढ़ेको छ, निर्यातमा सामान्य सुधार भएको छ, व्यापार घाटा निकै चुलिएको छ, त्यसै गरी शोधनान्तर बचतको घाटाको अवस्था पनि बढ़ेर गएको छ, यो अर्थतन्त्रमा चुनौती हो भनेर राष्ट्र ब्याङ्कका प्रवक्ताले बताउनु भएको छ। उहाँसँगैको हामी कुराकानीमा छौं। जस्तो अब प्रवक्ताज्यू यहाँले गरिरहेको कुराकानीका दुईवटा पाटोमा अब करिब करिब हामी अन्त्य अन्त्यतिर छौं, दुईवटा पाटोमा म फेरि पनि केन्द्रित हुन चाहे। पहिलो त मैले अघि गरेको प्रश्न जुन चाहिँ आम मानिसहरूले जहाँ लगानी गर्नुपर्ने हो त्यहाँ लगानी को सुरक्षा नदेखिएको अवस्था देखियो, किनभने जसरी चाहिँ निष्क्रिय क्षेत्रमा चाहिँ लगानी बढ्दो अवस्थामा देखिएको छ र उत्पादनमूलक क्षेत्रमा लगानीको चाहिँ त्यति राम्रो अवस्था देखिएको छैन, पहिलो पक्ष। र यहाँले उठाउनु भएको पक्ष जसरी चाहिँ सरकारले 136 अर्ब सहुलियतमा कृषिका लागि दियो, त्यसै गरी महिला उद्यमशीलता लगायतका सन्दर्भमा पनि निकै ठूलो लगानी गरेको छ, तर त्यसको पनि प्रतिफल आएको छैन। संयोग मात्रै पनि हुनसक्छ तर यसको चाहिँ छनौटका आधारहरू अलि त्यति राम्रो भएनन् कि, अथवा त्यसमा चाहिँ हामी जुन ढंगले चाहिँ वास्तवमा जसले उत्पादन गर्न सक्छ या उत्पादन प्रति जो दृढ छ उसलाई लगानी गर्ने भन्दा पनि अन्य विभिन्न सोर्स फोर्स या अन्यत्रबाट आएका कुराहरूलाई अलि बढी महत्व दिएर लगानी गर्यौं कि, किनभने अब यो निकै महत्वपूर्ण सन्दर्भ छ, यदि हामीले यो कुरालाई समयमै चाहिँ सही ढंगले सच्याउन सकेनौं भने हाम्रो आर्थिक अवस्था यहाँले भने जस्तो चुनौती यो थपिँदै जाने देखिन्छ। अब यसको निराकरण पनि यहाँले उल्लेख गर्नुभयो कि हाम्रो अर्थतन्त्रको यदि हामीले सुधार गर्ने हो भने मुख्य क्षेत्र कृषि नै हो। हजुर प्रवक्ताज्यू,
हजुर हो, स्वाभाविक रूपमा हामीले अहिलेको अवस्थामा हामीले जुन भनिरहेछौँ कृषि जलविद्युत पर्यटन लगायतका क्षेत्र वास्तवमै सबैले भनिरहेकै क्षेत्र हुन् र महत्त्वपूर्ण क्षेत्र छन्। अब यत्रो कृषिजन्य वस्तुको आयात गरिरहेका छौँ, यसलाई चाहिँ कसरी प्रतिस्थापन गर्न सक्छौँ यो विषयमा हामीले गहन चिन्तन थप गर्नुपर्ने देखिन्छ। र यहाँले भन्नुभयो जस्तै कतिपय लक्षित वर्गले यसको लाभ प्राप्त गर्न सकेका छैनन् अथवा लाभ चाहिँ गैर लक्षित वर्गले प्राप्त गरेका छन् भने त्यसलाई हामीले चाहिँ पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्छ, त्यो एउटा देखिन्छ। अब अहिले पर्यटन क्षेत्र सुस्त प्राय छ तर अन्तर्राष्ट्रिय स्तरमै कोभिड संक्रमण अहिले न्यून हुँदै गइरहेको छ, भ्याक्सिनेसन खोप लगाउने कार्यक्रम चाहिँ विश्व स्तरमा प्रभावकारी रूपमा अगाडि बढिरहेको छ, नेपालमा पनि अगाडि बढिरहेको छ। यसले के देखाउँछ त भन्दा आगामी केही समयपछि फेरि पर्यटन क्षेत्र पुनरुत्थान हुन्छ, त्यसले अहिले चाहिँ पर्यटन क्षेत्रसित सम्बद्ध जो हुनुहुन्छ उहाँलाई हामीले चाहिँ विशेष प्रोत्साहन अथवा सुरक्षा दिनुपर्ने अर्को आवश्यकता छ। र यसमा चाहिँ कतिपय सरकारका नीतिगत विषयहरू पर्न सक्छन्, कतिपय राष्ट्र ब्याङ्कले अहिले दिएको पुनर्कर्जा लगायतका विषयहरू हामीले हेरिरहेछौँ र पुनर्कर्जा विशेष गरिकन पर्यटन क्षेत्र लक्षित गरिकन पुनर्कर्जा दिएको अवस्था छ। र यो बाहेक चाहिँ दीर्घकालीन रूपमा हामीले सोच्नै पर्ने विषय के छ भनेर भन्नुहुन्छ भने जुन इन्टरनल माइग्रेसन छ अथवा चाहिने पहाडी क्षेत्रबाट छिटो छिटो बसाइसराई भइरहेको छ त्यसलाई कसरी व्यवस्थित बनाउन सकिन्छ ताकि पहाड़ी क्षेत्रमा मान्छेलाई उत्पादन गर्ने बस्ने कुनै न कुनै उत्प्रेरणा होस्, जस्तो हामीले पहाड़का कतिपय ठाउँहरूमा केही विश्वविद्यालय स्थापना गर्न सक्यौं र केही त्यसमा स्पेसियलाइज अथवा विशिष्टीकृत विश्वविद्यालय हुन सक्छन्, इन्जिनियरिङ क्याम्पसहरू हुन सक्छन्, प्राविधिक विद्यालयहरू हुन सक्छन्, जुन पहाड़ी क्षेत्रमा अझ हामीले विस्तार गर्नुपर्ने एउटा आवश्यकता देखिन्छ भने, अहिले उच्च गरिबी भएका अथवा गरिबीको सघनता बढी भएका क्षेत्रहरू जस्तो प्रदेश नम्बर दुईका क्षेत्रहरू, कर्णाली सुदूरपश्चिम लगायतका क्षेत्रहरूमा विशेष कार्यक्रमहरू हामीले गर्न सक्यौँ भने त्यसले चाहिँ उत्पादन र सँगसँगै चाहिने सेवा क्षेत्रको विस्तारलाई सँगसँगै लैजाने एउटा आधार दिन सक्छ। र यो विषयमा अहिले हामीसित प्रदेश सरकार हुनुहुन्छ, प्रदेश सरकारहरूले अझ बढी चाहिने चिन्तन गर्नुपर्ने आवश्यकता चाहिँ मैले देखेको छु।
जस्तो अब निजी क्षेत्रको भूमिकाको कुरा आउँछ, हामी कहाँ निजी क्षेत्रका तर्फबाट धेरै कुराहरू आउँछ तर कामहरूको सन्दर्भमा त्यहाँ पनि प्रश्न चिन्ह छ। सरकारको नीतिहरू, सरकारका मन्त्रीहरू आउनुहुन्छ, होइन हामी चाहिँ अनुकूलताको नीति बनाउँछौ भनेर भन्नुहुन्छ तर त्यो नीति भएन भन्ने खालको गुनासो सधैँ निजी क्षेत्रले गर्छ। अब यो बीचको समन्वय कसरी गराउने, अब अगाडि बढ्नका लागि सम्बद्धहरू बीचको भनौँ न समन्वयको कुरा त निकै महत्वपूर्ण हुन्छ नै प्रवक्ताज्यू।
अब निजी क्षेत्र र सरकारले सहकार्य गर्ने भनेको महत्वपूर्ण क्षेत्र पूर्वाधारको विकासको क्षेत्र हो। कतिपय पहाडी क्षेत्र अथवा तराईमै पनि महत्वपूर्ण पूर्वाधार छन् जुन पूर्वाधारको निर्माणमा अथवा पूर्वाधारको विकासमा हामीले चाहिँ थप मेहनत गर्नुपर्ने, थप लगानी गर्नुपर्ने हुन सक्छ। त्यसमा निजी क्षेत्रले प्रत्यक्ष वैदेशिक लगानी ल्याउने अथवा बाहिरबाट ऋण सहयोग लिन सक्ने आफ्नो हैसियत चाहिँ बढाउनुपर्छ। अहिले हाम्रो निजी क्षेत्र अत्यन्त समर्थ देखिएको छ। निजी क्षेत्रको हेर्ने हो भने संगठित संस्थाहरू, निजी क्षेत्रका संस्थाहरूका विषयहरू जुन उहाँहरूले उठान गर्नुहुन्छ अत्यन्त महत्त्वपूर्ण छन्, तर त्यो अनुसारको उहाँहरूले चाहिँ अत्यन्त इमान्दारितापूर्वक राज्यलाई कसरी सहयोग गर्न सकिन्छ, सर्वसाधारणको जीवन स्तरमा कसरी उहाँहरूका बोली व्यवहार र कामले चाहिँ प्रभाव पार्न सक्छन् र मुख्यतया आफ्नो इन्ट्रेस्ट भन्दा पनि, आफ्नो स्वार्थ भन्दा पनि निजी क्षेत्रको स्वाभाविक रूपमा नाफा केन्द्रित हुन्छ, नाफा खोज्छ नै, तर त्यो सँगसँगै सर्वसाधारणको वेलबिङ, सर्वसाधारणको कल्याणमा, लोक कल्याण जुन भनेर भन्छौँ हामी, यसमा हामीले कसरी सहयोग गर्न सक्छौँ भन्ने विषयमा उहाँहरूले पनि सोचिदिनुपर्ने हुन्छ। त्यसो भए भएर नेपालको अर्थतन्त्रलाई अगाडि बढाउनका लागि हामीले सट्टेबाजी प्रकृतिका व्यवसायहरूलाई कसरी चाहिँ एउटा लेभलमा नियन्त्रण गर्न सक्छौँ, चाहे त्यो घर जग्गाको कारोबार होस्, चाहे त्यो पुँजी बजारमा हुने कारोबार होस् र पछिल्लो समय क्रिप्टो लगायतका कुराहरू आइरहेछन् जसले अर्थतन्त्रमा उत्पादनशील क्षेत्रलाई कतै चाहिँ अप्ठ्यारोमा पारिदिन्छन् कि उत्पादनशील क्षेत्रलाई डिस्करेज गर्छन् कि त्यसलाई निरुत्साहन।
हजुर प्रवक्ताज्यू, हजुर प्रवक्ताज्यू, यहाँको निकै महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। हाम्रो समय सकिएको छ,
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र काशीराम आचार्य सहित म सन्तोष रिग्मी विदा हुन्छु। अवस्था नमस्कार।